تو اب فاسق کی کچھ نشانیاں اللہ تعالیٰ نے بیان فرمائی ہیں کہ فاسق کون ہوتا ہے. دو نشانی بیان فرمائی ہیں, اور تھرڈ جو چیز ہے وہ انہی کا نتیجہ ہے. اب ہم نے ان نشانیوں میں, جیسے میں نے آپ کو بتایا, فاسق صرف کافر کو نہیں کہتے, مسلمانوں میں بھی فاسق ہوتے ہیں. تو ہم نے ان نشانیوں میں اس کو نہیں ڈھونڈنا فلاں فلاں فلاں, ہم نے یہ دیکھنا ہے کہ کہیں میں تو فاسق نہیں ہوں, کہیں میں تو فسق والے کام نہیں کر رہی. تو فاسق جو ہے نا, وہ اپنی مرضی چاہتا ہے کرنا, جس پہ اپنا دل چاہا وہ قبول کیا, جس پہ دل نہیں چاہا اس کو ریجیکٹ کر دیا. اسی لیے تو وہ ریجیکٹ کر رہا ہے ایسی مثالوں کو, کیونکہ قبول ہی نہیں کرنا چاہتا. اور کیا کرتا ہے وہ ہم دیکھیں گے. تو اس میں پہلی بات دیکھیں, الذین ینقضون عهد اللہ من بعد میثاقہ, وہ اللہ کے عہد کو توڑتے ہیں ان کو پکا کرنے کے بعد, اللہ تعالیٰ کے مضبوط عہد کو توڑ دیتے ہیں. کون سا وہ عہد ہے جو ہم نے اللہ تعالیٰ کے ساتھ کیا؟ اس عہد کی مفسرین نے ڈفرینٹ مفہوم بیان فرمائے ہیں کہ اس عہد سے کیا مراد ہے, وہ چیزیں آپ کے سامنے رکھتی ہوں میں. نمبر ون یہ کہ یہ ایک عہد ہے ہمارا اللہ تعالیٰ کے ساتھ, خاموش عہد, کہ اس نے ہمیں پیدا کیا نا, کہ ہم اس کے ہر حکم کو مانیں گے, اور جس چیز سے اس نے منع فرمایا اس سے رک جائیں گے. اور اللہ تعالیٰ نے نبیوں کے ذریعے سے مخلوق تک اس بات کو پہنچایا ہے. تو یہ ایک عہد ہے ہمارا, خاموش عہد. اب یہ خاموش عہد ہے, اب بول کے نہیں, ہم نے نہیں یہ کہا کہ آئی پرومس دیٹ آئی ول ڈو اٹ. اللہ نے پیدا کیا, جس نے پیدا کیا اس کا حق ہے, تو وہ اس کو توڑ دیتے ہیں, یعنی نہیں مانتے. نمبر ٹو کیا بات ہے, جب ایک انسان لا الہ الا اللہ کہہ رہا ہے, تو یہ لا الہ الا اللہ کیا ہے؟ یہ بھی ایک عہد ہے. یہ ایک خاموش عہد کس چیز کا ہے؟ کہ میں نے اللہ تعالیٰ کو اپنا الہ ماننا ہے, تو اس کا مطلب میں اس کی فرما برداری کروں گی. وہ اس کو توڑ دیتے ہیں. اب وہ کیا کرتے ہیں, کس کو الہ بنا رہے ہیں؟ اپنی خواہش کو الہ بنایا, اپنے نفس کو الہ بنایا, انسانوں کو الہ بنا لیا, رسم و رواج کو الہ بنا لیا, پیسے کو الہ بنا لیا, ڈفرینٹ چیزیں ہیں جن کو معبود بنایا ہوا. آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا نا, ہلاک ہو گیا عبد الدرہم اور عبد الدینار, درہم کا بندہ دینار کا بندہ. اس کا مطلب درہم اور دینار کے بھی بندے ہوتے ہیں, ڈالر کے بھی بندے ہوتے ہیں, وہ ڈالر کی غلامی کرتے ہیں. جہاں سے ڈالر مل رہا ہے وہ چاہے سچ ہے, جھوٹ ہے, حلال ہے, حرام ہے, دے ڈونٹ کیئر, بس وہ اس کے بندے ہیں. تو فرمایا تھا ہلاک ہو گیا, اس کا مطلب کئی لوگ اس کی پوجا کرتے ہیں, ان کے لیے وہی سب سے بڑی چیز ہے, الہ ہے. تو یہ خاموش معاہدہ ہے جو ہم نے کلمہ پڑھا ہے, اللہ تعالیٰ کے ساتھ ہم نے ایک کانٹریکٹ کر لیا, اللہ ہم نے تجھے الہ ماننا ہے اور کسی کو الہ نہیں مانتے. اور یہ صرف زبانی نہیں ہے, آپ کیا پریکٹیکلی کریں گے کہ اللہ کی بات سب سے اوپر ہوگی. تو یہ بھی ایک عہد کا معنی ہے. پھر اسی طرح ایک عہد وہ ہے کہ جب ہم روحیں تھے, ہم روح کی فارم میں تھے, تو اس وقت اللہ تعالیٰ نے تمام روحوں کو جمع کیا تھا. جب ابھی کوئی بھی دنیا میں نہیں آیا تھا, اب سارے کے سارے جتنے قیامت تک لوگ آنے ہیں, اللہ تعالیٰ نے سب کو جمع کیا, ساری روحوں کو. اور اللہ تعالیٰ نے ان روحوں سے ایک عہد لیا تھا, اس کو کیا کہتے ہیں, عہد الست. اور وہ کیا عہد تھا کہ اللہ تعالیٰ نے فرمایا تھا ساری روحوں کو خطاب کر کے, فرمایا تھا الستو بربکم, کیا میں تمہارا رب نہیں ہوں؟ تو ساری روحوں نے ایک زبان ہو کے کہا تھا بلا, کیوں نہیں, आप ही हमारे रब हैं। सब रूहों ने कहा था, ये प्रॉमिस किया था, ये एक अहद है। इसी का जिक्र अल्लाह ताला ने सूरह आराफ में आयत नंबर 172 में फरमाया, व इद अखज रब्बुका मिन बनी आदम मिन ज़ुहूरिहिम ज़ुर्रियतहुम व अशहदहुम अला अनफुसिहिम अलस्तु बिरब्बिकुम क़ालू बला शहिदना। हमसे पूछा था अल्लाह ताला ने, क्या मैं तुम्हारा रब नहीं हूं? सब ने कहा था जी आप हमारे रब हैं, सब ने गवाही दे दी और कहता हम गवाही देते हैं, शहीद ना हम गवाही दे रहे हैं। ये गवाही अल्लाह ताला ने क्यों ली थी? कि कयामत के दिन कहीं तुम ये ना कहो कि हम तो बेखबर थे, हम तो गाफिल थे। अंतकुलो यौमल कयामत इन्ना कुन्ना अन हादा गाफिलीन। हम के कयामत के दिन तुम ये कह दो हमें क्या पता कि अल्लाह हमारा रब है। जब आप सोचेंगे कि हमें कहां याद है ये अहद, तो इस अहद को याद दिलाने के लिए इतने अल्लाह ने पैगंबर नहीं भेजे? वो आके बताते हैं ना, अल्लाह ने वही भेजी, ये अपना कलाम भेजा, उसमें हमें याद दिलाया कि तुमने ये अहद किया था। अब देखिए आप अगर आप ये कहें, आपको ये कहेगा आपके माँ बाप ने बचपन में आपके लिए ये किया, आपको मुझे क्या पता, मुझे तो याद ही नहीं है कि ये मेरे माँ बाप भी हैं, तो इसलिए लिहाजा मैं इनकार ही कर दूं कि ये मेरे माँ बाप है। आप ऐसे तो नहीं करते ना, आपको कैसे पता इसी औरत ने आपको पैदा किया? कोई प्रूफ है आपके पास, कोई याददाश्त है आपकी? नहीं, मुझे तो नहीं याद। तो क्या इनकार कर देंगे? नहीं, बहुत सारी गवाहियां हैं कि यही आपकी मां है, तो इसलिए आपने मान लिया। तो अल्लाह ताला ने भी आपको ये नहीं, आप कह सकते मुझे याद नहीं है लिहाजा मैं नहीं मानती। याद दिलाने के अल्लाह लिए अल्लाह ताला ने ये पैगंबर भेजे, ये वही भेजी, रिमाइंडर्स भेजे हैं कि आपने एक अहद किया हुआ अपने अल्लाह के साथ कि आपका रब वही है। और रब का क्या मतलब होता है, बताया था मैंने आपको क्या मतलब होता है रब का, मास्टर, आपका मास्टर वो है। तो अगर वो मास्टर है तो आप क्या है? मास्टर का क्या होता है? गुलाम, आप स्लेव है उसके। तो क्या कभी कोई गुलाम अपने आका से सवाल करता है, इतराज करता है कि तुमने ये क्यों करा, तुमने वैसे क्यों किया? आप तो अपने बॉस से भी नहीं क्वेश्चन करते, Why did you do this? Why did you say that? कोई इंप्लॉय करता है, अगले दिन वो फायर हो जाएगा, निकाल के बाहर फेंकेंगे। लेकिन तुम्हें देखो कि तुम अपने रब से, तुम उसके गुलाम हो, हालांकि इंप्लॉय नहीं हो, गुलाम हो, फिर भी तुम उसके पर इतराज करते हो, बातें छांटते हो। तो देखो कि तुमने उस वक्त माना था कि आप मेरे आका है, मैं आपकी गुलाम हूं, लेकिन तुम अब इस अहद को तोड़ देते हो। दुनिया में आके तोड़ दिया तुमने इस अहद को। कैसे तोड़ा आपने अहद को बताए, कैसे तोड़ा? कि जब आप दुनिया में आके इसको भूल गए और आपने इसको प्रायोरिटी नहीं दी और आपने इससे दूरी इख्तियार की, अल्लाह ताला के अहद को भूल गए बिल्कुल कि मैं उसकी गुलाम हूं, इस बात को बुला ही दिया, तो आपने अहद तोड़ दिया। ठीक है, और दूसरी क्या बात है, अल्लाह के अहद से मुराद क्या है? अल्लाह से ताल्लुक, अल्लाह से ताल्लुक तोड़ लेते हैं, तोड़ देते हैं अल्लाह से ताल्लुक। कैसे तोड़ते हैं अल्लाह से ताल्लुक? कोई कैंची है जिससे तोड़ देते हैं, काट देते हैं? नहीं। कैसे तोड़ते हैं? अल्लाह से दूरी इख्तियार कर लेते हैं, उससे दूर हो जाते हैं, तो उससे ताल्लुक टूट जाता है ना, कमजोर से कमजोर होता जाता है, और एक दिन कोई ताल्लुक ही नहीं रहता, पता ही नहीं है कौन मेरा रब है, क्या है उसका हुक्म, क्या है उसकी डिमांड मुझसे। तो पक्का करने के बाद वो अल्लाह के अहद को तोड़ डालते हैं। अल्लाहु अकबर। और अल्लाह ताला से जो इंसान का रिश्ता है, जो ताल्लुक है, उस ताल्लुक को मजबूत करने का एक तरीका क्या है, कैसे अल्लाह के साथ ताल्लुक जुड़ा रह सकता है? इस कुरान के जरिए। जब आप इस कुरान को छोड़ते हैं ना, इससे दूर होते हैं, तो अल्लाह से ताल्लुक भी कमजोर होता है कि मजबूत होता है? कुरान से दूर होने से कमजोर होता जाता। तो फासिकों की पहली निशानी ये है, अल्लाह के अहद को तोड़ने वाले। दूसरी निशानी, وَيَقْطَعُونَ مَا أَمَرَ اللَّهُ بِهِ أَنْ يُوصَلَ, और वो काटते हैं उसको जिसको जोड़ने का अल्लाह ने हुक्म दिया। किस चीज को काटते हैं? जिसको अल्लाह ने जोड़ने का हुक्म दिया। अल्लाह ने क्या किसी चीज को जोड़ने का हुक्म दिया है? किस चीज को जोड़ने का हुक्म दिया अल्लाह ताला ने, पता है आपको? कुछ कुछ चीजें अल्लाह ताला का हुक्म है कि उनको जोड़े रखो, मगर फासिक जो है ना उनको नहीं जोड़े रखना चाहता। सबसे पहली चीज तो इसमें अल्लाह और बंदे का रिलेशनशिप है। इसको जोड़ने का हुक्म है कि अल्लाह और बंदे का रिलेशनशिप जोड़ा रहे, लेकिन ये उसको काटते हैं, ये अल्लाह से दूर होते हैं, ये अल्लाह से दूर भागते हैं, इस रिलेशनशिप को तोड़ते हैं। ठीक है, और बल्कि ना सिर्फ अपने लिए बल्कि दूसरों के लिए भी नहीं बर्दाश्त करते कि वो भी अल्लाह से जुड़े रहें, उनके लिए भी नहीं बर्दाश्त करते, उनके भी रिलेशनशिप को तोड़ने की कोशिश करते हैं। आप देखते हैं आज अगर कोई अल्लाह की तरफ आ रहा है, आज अगर कोई कुरान से जुड़ा हुआ है, तो उसके ऊपर लोगों को ज्यादा एकदम परेशानी शुरू हो जाएगी। हाँ, वो जब तक अल्लाह से दूर था, जब तक कुछ नहीं सीख रहा था, अल्लाह के कलाम की तरफ नहीं आ रहा था, तो किसी को कोई परेशानी नहीं थी। आप देखते हैं वो अफराद के जब अल्लाह ताला की इताअत कोई करने लगता है तो उनको बड़ी फिक्र पड़ जाती है, कहते हैं वो तुम्हें क्या हो गया? जब वो अल्लाह की नाफरमानी कर रहा था तब नहीं कहते थे कि तुम्हें क्या हो गया? जब वो अल्लाह की इताअत करने लगा ना, तब उनको फिक्र होने लगी, भला कोई अल्लाह से मोहब्बत करने वाला भी ऐसा कह सकता है? तो अल्लाह और बंदे के दरमियान जो रिश्ता है उसको काटने की कोशिश करते हैं। अगर कोई बैठा घंटों टीवी देख रहा है उस पर उनको कोई एतराज नहीं होगा, लेकिन हाँ कोई नफल नमाज एक्स्ट्रा पढ़ने के लिए खड़ा हो जाए ना, तो उस पर एतराज करते हैं। कोई औरतें पूरी पूरी रात अपनी सहेलियों के साथ मजलिस हैं, मेहंदियां हैं, माइयों हैं, उनके अंदर गई नहीं है, तो तब शौहर को नहीं तराज। हाँ, वही औरत अगर किसी रात तहज्जुद के लिए खड़ी हो जाए तो कहते हैं शौहर के भी तो हकूक है। कोई पार्टिंग करता रहे, शॉपिंग करता रहे सारा दिन, उस पर कोई मसला नहीं, मगर कोई अल्लाह की किताब के साथ वक्त लगाने लगे तो उस पे मसले शुरू हो जाते हैं। तो बंदों का अल्लाह के साथ ताल्लुक मजबूत होता नहीं देख सकते, जोड़ता हुआ ताल्लुक नहीं देख सकते, उनको परेशानी नहीं लगती, ना खुद ताल्लुक जोड़ने की कोशिश करते हैं अपना, और ना ही दूसरे का जोड़ते हुए देख सकते हैं। अपना तो हाल ये होता है ना कि डोंट केयर वाला एटीट्यूड है। ऐसे लोग आपको अपने इर्द गिर्द बेशुमार मिलेंगे जिनका अल्लाह ताला के हुक्मों के बारे में, उसकी मानने के बारे में, उसके लिए जिंदगी गुजारने के बारे में डोंट केयर वाला एटीट्यूड है, आखरत के बारे में डोंट केयर एटीट्यूड है। जो क्या एटीट्यूड है? दे डोंट केयर, कभी इसके बारे में सोचा नहीं, कभी इसके बारे में तवज्जो नहीं दी, कभी ध्यान नहीं इसके लिए दिया, वो बेशुमार मिलेंगे। फिर नंबर टू, अल्लाह ताला ने और किस ताल्लुक को जोड़ने का हुक्म दिया? ये तो अल्लाह और बंदे का हो गया ना ताल्लुक, हुकूकुल्लाह हो गया, ये तो जोड़ना ही है। दूसरा ताल्लुक कौन सा है जो इसके बाद सबसे करीबी ताल्लुक होता है इंसान का? कौन सा ताल्लुक होता है बंदों का बंदों से, उसमें कौन सा ताल्लुक होता है सबसे करीबी? रिश्तेदारों का। हाँ, कयामत की निशानियां ये जरूर हैं कि अगर आप कह रहे हो कि दोस्त करीबी होते हैं तो वाकई अल्लाहु अकबर, कयामत की निशानियों में से है कि दोस्त ज्यादा अजीज हो जाएंगे, खून के रिश्ते सफेद हो जाएंगे। बाप दूर होगा, मां बाप दूर होंगे, लेकिन दोस्त करीब होंगे। تو وہ کس کو کاٹتے ہیں جس کو اللہ نے جوڑنے کا حکم دیا؟ بندوں کا بندوں سے تعلق اس کو کاٹتے ہیں. اور اس میں سب سے قریبی تعلق جو ہے وہ ہے رشتہ داری کا تعلق. اور رشتہ داری کے تعلق میں بھی دائرے ہیں. آپ وہ جو آپ کے ایکسٹینڈیڈ فیملی میں کوئی آپ کے کزن ہے اس کو تو آپ بہت اہمیت دیں, اور اپنی بہن کو آپ پیچھے کریں, یہ تعلق جوڑنا نہیں ہے. جس کا رشتہ داری جتنی قریبی ہوگی اتنا ہی اس کا حق زیادہ ہے. جیسے مثلا ماں باپ, اولاد, بہن بھائی, جتنے یہ ہیں ان کا سب سے کلوزر تعلق ہو گیا. پھر آپ اسے آگے جاتے جائیں خالہ ماموں, نہیں پہلے سب سے پہلے دادا دادی نانا نانی یہ ہو گئے گرینڈ پیرنٹس جو ہیں, پھر خالچا پھپھی یہ سب ہو گئے. یہ تعلقات ہیں نا, ریلیشن شپس ہیں, ان کو جوڑنے کا حکم ہے, صلہ رحمی کا حکم ہے. اور پہلا حق اللہ کا ہے اور دوسرا پھر انسان کا, انسانوں سے تعلق ہے, جس میں سب سے قریبی تعلق رحمی رشتوں کا ہے. اور ان رشتوں کو بھی توڑتے ہیں وہ. یہ ایک بہت امپورٹنٹ چیز ہے, فیملی ٹائز جن کو جوڑنے کا حکم ہے. سوچیں کہ آج جو بروکن فیملیز ہیں نا, جس معاشرے میں بروکن فیملیز زیادہ ہیں وہاں پہ کرائم بہت زیادہ ہے, فساد پھیلتا ہے اس وجہ سے. جب تعلقات ٹوٹتے ہیں, تعلقات ختم ہوتے ہیں, بندوں کے بندوں سے. آپ دیکھیں ایسی جگہوں کے اوپر پھر لا معاف کرے جو حرام بچے ہیں وہ زیادہ ہو جاتے ہیں. فیملی ٹائز ٹوٹ گئے نا, نہ گھر کی طرف سے کوئی ہے, نہ ماں باپ کو کچھ سمجھا, نہ گھر کے کوئی حدود اور کوئی لمیٹیشنز ہیں, نہ کوئی ریسٹرکشن ہے, آوارہ گردیاں, اور پھر کسی کی پرواہ نہیں ہے. تو اس کا اسلام میں کیا ہے کہ نہیں, رشتوں کو جوڑو. تو میں اپنے آپ کو دیکھوں کہ میں رشتوں کو کس حد تک جوڑتی ہوں, میرا اور میرے رشتہ داروں کا تعلق کیسا ہے, میرا اور میرے رشتہ داروں کا. اور دوسرا نمبر ٹو, دو لوگوں کے درمیان جو رشتہ بنتا ہے میں اس میں کیا کردار ادا کرتی ہوں. سمجھے, بعض دفعہ انسان اپنے رشتے تو مضبوط کر لیتا ہے, لیکن جب دو لوگوں کے درمیان تعلق ہے, بہن بہن کا تعلق, بہن بھائی کا تعلق, والدین بچے کا تعلق, اس میں وہ کیا رول پلے کرتا ہے, اس کو توڑنے کا. یہ نہیں کہا گیا کہ صرف اپنے رشتے توڑتے ہیں, وہ توڑتے ہیں جس کو اللہ نے جوڑنے کا حکم دیا, چاہے وہ اپنے رشتے توڑ رہے ہیں یا دو لوگوں کے درمیان رشتے داری ہے اس کو توڑ رہے ہیں. سمجھ آئی بات؟ بجائے اس کے کہ کوئی رشتوں کو جوڑنے کی کوشش کریں, لوگوں کے درمیان آپس میں صلح صفائی اور یہ کروانے کے کوئی کنسٹرکٹیو کام کریں, الٹا کیا کرتے ہیں, رشتوں کو توڑنے کی. ادھر فساد مچایا, ادھر چگلی, ادھر غیبت, ادھر اس کی, ادھر اس کی, ادھر, اور پھر ان دا اینڈ کیا ہے, فتنہ فساد. آپ صلی اللہ علیہ وسلم نے فرمایا, یاد رکھیں یہ بات, نوٹ کر لیں اپنے پاس, قطع رحمی کرنا والا کبھی جنت میں نہیں جائے گا. اس کے لیے جنت کے سامنے کیا بورڈ لگا ہوا ہے, نو اینٹری سائن ہے اس کے لیے جو قطع رحمی کرتا ہے, رشتوں کو توڑتا. تو یہ رشتے جو ہیں, جیسے میں نے آپ کو بتایا, رشتوں کا دائرہ کار تو ظاہر ہے وسیع سے وسیع ہوتا جائے گا, پھر آگے کزنز بھی ہوں گے, پھر آگے ایکسٹینڈڈ فیملی کے, لیکن سب سے جو کلوزسٹ ہے ان کا سب سے زیادہ حق ہے. جو آپ کے شوہر کے رشتے دار ہیں وہ بے شک آپ کے رشتے دار نہ صحیح, لیکن وہ آپ کے شوہر کی وجہ سے وہ بھی آپ کے رشتے دار بن گئے, کیونکہ آپ اپنے شوہر سے تو جڑے ہوئے ہیں نا. اب ان کے آگے جو رشتے دار ہیں وہ آپ کے ساتھ آپ کے شوہر کے تھرو جڑ گئے, تو وہ بھی رشتے داری بن گئی. اور جو صلہ رحمی کرتا ہے نا, رشتوں کو جوڑتا ہے, اس کے اللہ تعالیٰ رزق میں بھی اضافہ فرماتے ہیں اور اس کی عمر میں بھی برکت عطا فرماتے ہیں. اور واقعی رشتے داری جب جڑتی ہے تو سکون کتنا ملتا ہے. وہ اللہ تعالیٰ کو معلوم ہے کہ جب رشتے ٹوٹیں گے تو دیکھیں یہ سکونی بے چینی, جہاں پہ جن خاندانوں میں لڑائیاں جھگڑے فساد ہوتے ہیں, इसकी इधर उसकी उधर उसके पीछे पड़ना उसके पीछे, उनकी फैमिलीज में कितनी बेसकूनी होती, कितनी बेचैनी होती। और इन द एंड लोग फिर यही करते हैं कि चलो किसी से मिलो ही नहीं, ताल्लुक ही तोड़ लेते। हालांकि ताल्लुक तोड़ने के लिए नहीं, बेशक बात यह सही है कि रिश्तों को जोड़ना बहुत मुश्किल काम है। कहीं आपको इसकी सुननी पड़ती है, उससे आपको तकलीफ हुई, उससे तकलीफ पहुंची, किसी का ताना सुन लिया, किसी की तरफ से कोई, किसी ने ज्यादती की, किसी ने कुछ कहा, किसी ने दुख देने वाली बात कोई कह दी आपको। लेकिन याद रखें, जन्नत में जाना कौन सा आसान है, वो भी तो मुश्किल काम है। मुश्किलें उठा के जन्नत मिलेगी, समझे? जन्नत भी आसान नहीं है। तो जिसको ये पता है कि अल्लाह ताला ने रिश्तों की भी इसी तरह पूछ करनी है जैसे अल्लाह ताला ने नमाज की पूछ करनी है, रोजे की पूछ करनी, इसी तरह रिश्तेदारी की भी पूछ करनी है, तो वो इसको निभाएगा, चाहे उसको भी फिर कुछ भी सुनना पड़े, अल्लाह की खातिर निभाएगा वो। और जिसको ये परवाह नहीं है, जिसको कोई खौफ नहीं है, जो ये समझता ही नहीं कि इसकी कोई पूछ है, वो जरा जरा सी बात पे मुंह बना के बैठ जाएगा, नाराजगियां करेगा, अकड़ दिखाएगा। वो कहेगा जोड़ने से क्या हमें मिल गया, जो हम जोड़े क्या फायदा मुझे पहुंचा। तो यहां पे फायदे नहीं देखने, यहां पे ये देखना है कि हदीस में आता है रिश्तेदारी जो है ना, ये अल्लाह तआला के अर्श के साथ लटकी हुई है। और ये कहती है कि जो मुझे जोड़ेगा अल्लाह उसको जोड़ेगा, अल्लाह उसको अपने से करीब करेगा, और जिसने मुझे तोड़ा अल्लाह उसको अपने से दूर कर देगा। सोचें आप कितनी बड़ी ये बात है। और एक और हदीस में आता है अल्लाह ताला ने रहम से फरमाया, ये रहम है ना यूट्रस, इससे जुड़ी होती है ना रिश्ते, इसकी वजह से ये होते हैं ना, बहन भाई का, माँ बाप का, दादा दादी, नाना नानी, ये सारे ये रिश्ते इसी के थ्रू है ना। तो ये जिनको हम खून के रिश्ते कहते हैं, तो अल्लाह ताला ने फरमाया कि जो तुझे जोड़ेगा मैं उससे जुड़ूंगा, और जो तुझसे जो तोड़ेगा मैं उससे तोड़ूंगा। तो अब इससे ज्यादा बड़ी क्या बात हो सकती है कि जो है वो जन्नत में ही नहीं दाखिल हो सकता जो रिश्तेदारियां तोड़ने वाला है। तो हमारे लिए कितनी बड़ी इंपॉर्टेंट बात ये बन गई कि हम रिश्तों को जोड़ने वाले बने, तोड़ने वाले नहीं। और जो तोड़ने को कुछ नहीं समझता तो वो फिर जाहिर है फिर ही जुबानें खुलती हैं, फिर ही झगड़े फसाद होते हैं, फिर ही ताने दिए जाते हैं, फिर ही खड़े खड़े दूसरों की बेइज्जती कर दी जाती है, क्योंकि उसको ये इसकी अहमियत ही नहीं पता, उसको पता ही नहीं है कि रिश्ते को तोड़ना कितना बड़ा जुर्म है, और मैं अल्लाह से दूर हो जाऊंगी। ये मेरा रिश्तेदारी को तोड़ना, ये सिर्फ इंसान से मैं नहीं टूट रही, मेरा रब से रिश्ता टूट जाएगा। और आजकल रिश्ते तोड़ने टूटने इतनी सारी फॉर्म्स है इसकी, आपके सामने कुछ चीजें रखती हूं। मसलन सिर्फ भाई भाई का रिश्ता नहीं टूटा हुआ आजकल, वो भी क्यों टूटे हैं बहुत सारे खानदानों में, उसके भी पीछे वजह क्या है, जब आप अल्लाह के अहकामात को फॉलो नहीं करते तो तब भाई भाई का रिश्ता टूटता है। जब विरासत को सही जैसे अल्लाह ताला का हुक्म है उस तरह जायदादें तकसीम नहीं होती तो भाई भाई का मुंह नहीं देखना चाहता। जहां पे ना इंसाफियां होती है वहां पे रिश्ते टूटते हैं, याद रखें। फिर इसी तरह बाज औरतें ये शिकायत करती हैं कि शौहर मना करते हैं वालिदैन से मिलने से, उनसे बात करने से, बहन भाई से बात करने से रोकते हैं। ठीक है, इतदाल जरूरी है, मगर इन रिश्तों से काटा नहीं जा सकता किसी को। कोई और अपनी बीवी को यह नहीं कह सकता कि तुम अपने मां बाप से नहीं मिल सकती, तुम अपने बहन भाई से नहीं मिल सकती, ये तो काटना है। मैं अमर अल्लाह बिही, जिसको अल्लाह ने हुक्म दिया अंगूसा लाके वो इसको जोड़ा जाए, वो आदमी मुजरिम है जो रिश्ते को तोड़ रहा है। तो बाज माएं इतना जुल्म करती हैं कि अगर शौहर से अपनी नहीं बन रही तो बच्चों को बाप के खिलाफ उकसाती हैं। क्या ये रिश्ता तोड़ना है या जोड़ना है? उस बच्चे का बाप के साथ क्या रिश्ता है? तो वो उस रिश्ते को तोड़ रही हैं। कभी इसी तरह बदियाल वाले ननियाल वालों से नफरत करा देते हैं, कभी ननियाल वाले बदियाल वालों से नफरत करा देते हैं। तो ये रिश्ते तोड़ना है या जोड़ना? कभी सास या नन या बीवी के दरमियान ऐसी फूट डलवाते हैं कि वो रिश्ता टूट जाता है। और इसमें तो मैं सबसे आज एक बहुत समझ लो मेरी तरफ से अपील है आप सबसे, हम जितने भी लोग बैठे हुए हैं, हम आइदर किसी की सास है या किसी की नंद है, किसी की देवरानी जेठानी है, कोई भाभी है, हाँ इन रिश्तों में है ना। अगर सास नहीं है तो कहीं नंद होंगी किसी की, हम कुछ ना कुछ रिश्ते में है। प्लीज सबसे मैं ये रिक्वेस्ट करूंगी, अपने आप को वॉच करें कि हम कहीं रिश्तों को तोड़ने वाले तो नहीं बन रहे। क्योंकि होता क्या है, अब ये सोची समझी साजिश के तहत नहीं कोई कर रहा होता है, लेकिन क्या होता है, एक घर के अंदर अगर कोई लोग रह रहे हैं मिलके, तो अब अक्सर ये ऐसे होता है, सास ससुर हैं, मियां बीवी हैं, कुछ और के बहन भाई हैं, कुछ और मुलाजिम हैं घर में, और लोग हैं, तो जस्सूस पहले शुरू होता है, क्या हो रहा है, ये क्या कर रही है, वो क्या हो रहा है, पहले तजस्सुस आया, वहां पे बिगाड़ आएगा जहां पे तजस्सुस होगा, क्योंकि फिर एतराज आएगा, अच्छा अच्छा ये कर रही है, ये तो इस तरह नहीं होना चाहिए। हर एक अपना तरीका, हर काम करने का, जरूरी नहीं कि हर एक इंसान परफेक्ट हो, लेकिन हम ये समझते ना हम परफेक्ट है, तो हर चीज हमारे मुताबिक होनी चाहिए, अगर हमारे मुताबिक नहीं है तो वो इम्परफेक्ट है, वो गलत है, तो हम कब से अकले कुल हो गए। दूसरा बंदा जिस तरह से कर रहा है उसको, उसकी टोह में लग जाना, फिर उसके मामलात का पता कराना, फिर उसके पर एतराज जड़ना, फिर इधर उधर लगाई बुझाई करना, फिर अब जाहिर है एतराज होगा तो लगाई बुझाई होगी, इसकी शिकायत उसको लगा देना, उसकी उसको कर देना, चलो जी दराड़ी पड़ गई, मां ने बेटे से शिकायत कर दी, बहन ने भाई से शिकायत कर दी, अब उन्होंने कोई ऐसा सोचा नहीं कि इनका घर हम तोड़ देंगे, लेकिन अल्टीमेटली क्या होता है ऐसे काम करने से, ये नेकी के काम तो नहीं हो रहे, हाँ ये रिश्ते जुड़ रहे हैं कि टूट रहे हैं, ये टूट रहे हैं। मामूली एतराजात से बात शुरू होती है और बढ़ते 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 कहां तक पहुंच जाती है। तो क्या हो रहा है, इतने ज्यादा केसेस अभी मेरे पास आ रहे हैं जो डिवोर्सेस के और ऐसी चीजों की हैं कि मैं खुद परेशान हो गई हूं कि अल्लाह की क्या हो रहा है हमारी कम्युनिटी में। कहीं ईमेल्स के थ्रू आ रहे हैं, कहीं फोन्स आ रही, कई ऐसी बातें पता चल रही हैं, और कोई बहुत बड़ी बात से नहीं मामला शुरू होता, छोटी छोटी बातों से शुरू होते हैं, और अक्सर में पीछे कोई लगाई बुझाई है, उसने उसको सिखा पढ़ा दिया, उसने उसको कर दिया, और फिर उसके बाद मामलात खराब हो गए। बाहर जगह पे औरतें इतनी ज्यादा वो हो जाती हैं अपने पेरेंट्स के बारे में कि अगर उनके पेरेंट्स शायद उनके घर में रहते होते ना, तो वो भी उनके साथ कुछ ना कुछ ऊंच नीच हो जाती। बेटियां जब मां बाप के साथ रहती है तब भी हो जाती, लेकिन हाँ अगर भाभी ने कर दिया तो फिर प्रॉब्लम बहुत ज्यादा बड़ी हो गई। हमेशा ये सोचें, अगर हम सिर्फ इतनी सी बात सोच लें, अगर हम सास हैं हम ये सोच लें कि जैसा मैं अपनी बेटी के साथ ऐसा ही चाहूंगी जैसा कि मैं अपनी बहू के साथ हूं। अगर आप नंद हैं तो कि ये सोच लें कि क्या मैं भी ऐसा ही चाहूंगी कि मेरी नंद भी मेरे साथ ऐसा ही करे। मुझे अपने लिए किस तरह का चाहिए, मुझे अपनी बेटी के लिए कैसा चाहिए। हर औरत चाहती है अपने दामाद की, कितनी चाहती है कि मेरी बेटी का घर बसा रहे, लेकिन बेटी के मामले में ऐसा क्यों है कि नहीं, चाहे उसका घर टूट भी जाए तो कोई बात नहीं, या टूट ना जाए तो फिर भी कुछ इनके दरमियान अगर इसने ऐसे किया तो ये क्यों किया हुआ है, और उनके दरमियान लड़ाई हो जाए तो ठीक है, उसे आपकी नस्लें तबाह हो जाएंगी, घर टूट जाएंगे। हर औरत अपनी बेटी का घर बसाने के लिए इतनी एफर्ट करती है, लेकिन बेटे का घर बसाने के लिए उसकी एफर्ट नहीं है, उतनी नहीं है, क्यों। तो हम हर जगह अपने आप को देखें, प्लीज ऐसी तमाम बातों से परहेज करें। अगर हमें किसी को कोई बात पता भी चल जाती है, अगर हम उसको दबा देते हैं इस वजह से कि कहीं इनके घर में फसाद ना पैदा हो, तो ये भी नेकी है आपकी। देखिए झूठ को कितना बुरा कहा गया, लेकिन अगर झूठ मियां बीवी में सुलह कराने के लिए बोलना पड़े तो वो भी जायज हो जाता है। और हम क्या सारी दुनिया में झूठ बोलते फिरेंगे, लेकिन यहां पे आके हमने सच्चे बनना है, यहां पे सबसे बड़े सच के हम अलंबरदार बन जाएंगे। नहीं, सच्ची बात करनी चाहिए, हम तो हक बात करेंगे, अब हक बात से चाहे उनका घर खराब हो, हम कौन सा घर तोड़ना चाहते हैं, लेकिन अल्टीमेटली इन द एक दिन में चीज नहीं होती, वो बढ़ते 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 एक बहुत बड़ा लावा बन जाती है और एक दिन फट जाता है वो। किसी घर के अंदर दो तलाकें दी जा चुकी हैं, किसी घर में एक तलाक दी जा चुकी है, कहीं बिल्कुल बॉर्डर लाइन पे बैठे हुए लोग। तो हम रिश्तों को जोड़ने वाले बने, तोड़ने वाले मत बने। जहां हमें मौका मिलता है हम ऐसे मशवरे देते हैं, चाहे हम दोस्त ही क्यों ना हो, दोस्त हैं या कुछ है, आप एज फ्रेंड भी अपनी फ्रेंड को, रिश्ते को जोड़ने वाली बने, तोड़ने वाली मत बने। ऐसे मशवरे ना दे कि तुम भी ऐसा करो और मजा चखाओ। उसको मजा चखाने से क्या रिश्ते जुड़ते हैं या टूटते हैं? हम मजा चखाने के बहुत शौकीन हैं, और ऐसे मसलों में फिर अना के मसले जब आ जाते हैं ना, अना का मामला बन जाता है, तो रिश्ते टूटेंगे ही टूटेंगे, फिर जुड़ेंगे नहीं। तो हमें जो ये शौक होता है कि दूसरा झुक जाए और हम सीधे रहें और हमारे आगे बस दूसरा आके हमारे पैरों में पड़ जाए और कहे कि मुझे माफ कर दो, मुझसे गलती हो गई, मैंने नहीं ऐसे सोचा था कि मुझे ये करना पड़ेगा और मेरा इतना नुकसान होगा। आप ये सोचते हैं? ऐसा कभी नहीं होता। तो इस शौक में हम आगे से आगे बढ़ते रहते हैं और टिट फॉर टैट चलती रहती है और एक दिन सब कुछ खत्म हो जाता है। अगर आप ये चाहते हैं कि हमारी सोसाइटीज में घर जुड़े रहे, तो हम सबको इसमें रोल अदा करना है। मैं कहीं बहू हूं, कहीं सास हूं, कहीं नंद हूं, कहीं देवरानी हूं, कहीं जिठानी हूं, कहीं भाभी, कुछ ना कुछ तो मेरा रोल है ना, उसमें मैं क्या कर रही हूं, मैं किस हद तक अपना रोल अदा कर रही हूं रिश्तों को जोड़ने के लिए। तो इसमें कहीं फुप्पी, कहीं खाला, कुछ ना कुछ हूं, हर जगह पे अपना रोल देखें। और हम सोचते हैं हम तो बड़ी खैरखाई कर रहे हैं, खैरखाई कर रहे हैं तो उसका रिजल्ट तो अच्छा होना चाहिए। फिर ऐसा क्यों होता है कि आपकी खैरखाई के बाद दूसरे के घर में लड़ाइयां पड़ जाती? ये आपकी खैरखाई नहीं है, ये बदख्वाही है। अपनी ऐसी खैरखाई को आप अपने पास रखें फिर, और लोगों को दें, उनको स्पेस दें, गुंजाइश दें। अगर कोई अगर कोई आज कुछ में कमी है तो हो सकता है वो कल को सीख के अपने आप को बेहतर बना ले। हम कौन सा परफेक्ट पैदा हुए मां के पेट से, लेकिन हमें ये शौक होता है कि हम जैसे कहें वैसे हो। अब जब ऐसे नहीं होता तो हमें बुरा लगता। तो गिव स्पेस, लोगों को उनकी जगह दे। आजकल ये मामलात इतने ज्यादा हो रहे हैं, एक तो लोगों के पास वक्त नहीं है, मियां बीवी के पास एक दूसरे के लिए टाइम भी नहीं रह गया। कोई एक जॉब कर रहा है, कोई दूसरा कर रहा है, कोई सारा दिन थक के आ रहा है, आपस में भी उनकी बॉन्डिंग नहीं हो रही। और ऊपर से हम ऊपर जलती के तेल डालते रहते हैं और उसके बाद फिर ये ताल्लुकात खराब होते हैं। तो घरों को जोड़ने वाले बने, वरना अगली नस्लें जो है ना, वो बहुत हमारा वही हाल, अल्लाह ना करे, हो जाए जैसे ये इन मुल्कों के अंदर है जिनमें ब्रोकन फैमिलीज हैं, सिंगल पेरेंट्स हैं, और बच्चों का हाल क्या है, क्या इनकी सोसाइटी के हालात रह गए, कितनी तबाह हो गई है ये, क्योंकि फैमिली स्ट्रक्चर टूट गया इनका। तो खुदा के लिए हम जो कुरान की तरफ आए ना, हम वो बने कि जो रिश्तों को जोड़े। आपको आउट ऑफ द वे भी होके कोई बात करनी पड़े, अपने सके रिश्ते को पीछे करके भी दूसरे के लिए हिमायत करनी पड़े, तो उनके आपस में जगह बनाने के लिए दिल में हम आउट ऑफ द वे भी जाके काम करें। अगर मेरे भाई और भाभी में झगड़ा हुआ है तो मैं अपने भाई को समझाऊं, मैं बजाय इसके ये कहूं कि हाँ वो है ही ऐसी, नहीं, मैं और आउट ऑफ द वे भी जाके, वो कि मेरा रिश्ता भाई के साथ है, मैं तारीफ में भाभी की करूं, मैं साइड उसकी लूं, ताकि इनके घर जुड़ जाए। अल्लाह नियतें जानता है, इन्नमल आमालु बिन्नियात, अल्लाह आपकी नियतें जानता है। और आप किसी का घर बसाने के लिए और बचाने के लिए अगर कोशिश करते, अल्लाह ताला उसका अजर आपको दिखाएगा। तो तोड़ने वाले मत बने। तलाकें और खुला और ये हो रहा है, ये इस चीजों के लिए आप कोई फरीक ना बने, हमारा इसमें कोई रोल ना हो किसी के घर के टूटने में, ये याद रखिए। क्योंकि फासिक है वो, फासिक है देखे जो तोड़ता है रिश्तों को, फासिक है, और फासिक को हिदायत नहीं मिलती। तो जिनको यही काम हो लगाइयां बुझाइयां करने के, मुझे बताएं उनको कोई पॉजिटिव काम करने का कहां पे फुर्सत मिलेगी। आज देखें हम शादियों के लिए इतनी शॉपिंग करते हैं, महीनों दिन रात एक कर देते हैं, बाजारों के चक्कर लगाते हैं, ये करते हैं वो करते हैं, कितनी तैयारी होती है। और हालांकि इन चीजों से घर नहीं बसते, दोनों साइडों पे होती है, लड़के की तरफ भी लड़की की तरफ भी बहुत तैयारी हो रही है। काश इतनी तैयारी, अपनी जहनी तैयारी कर लो, अपने दिल इतने बड़े कर लो किसी के लिए। अमली तैयारी की हमें कोई फिक्र नहीं, इंसान के साथ ताल्लुकात होने के साथ होने, जिसकी हमें इतनी फिक्र हुई भी है कि एक चीज भी पीछे ना रह जाए, तो दर्जी से कोई कपड़ा ना रह जाए। तैयारी तो ये होनी चाहिए कि दोनों साइड्स में खौफ खुदा हो। घर लहंगों से, क्रॉकरी से, जेवरों से नहीं बसते, खुदा खौफी से जोड़ते। और इन रिश्तों को जोड़ने के लिए सबसे बेस्ट सामान कुरान का है, ये खुदा खौफी देगा। देखिए हजरत आयशा रजी अल्लाह तआला अन्हा, हजरत फातिमा रजी अल्लाह तआला अन्हा, इनके पास कितने कीमती लहंगे थे, कितने काम वाले कपड़े थे, कितनी बढ़िया और लंबे लंबे जहेज थे, मगर तकवा का लिबास था उनके पास, और वो हमारे अंदर नहीं है। इसी वजह से हमें आज ये प्रॉब्लम्स हो रही हैं। तो रिश्तेदारी को हमने सबने जोड़ना, इसके लिए तो कुछ थोड़ी सी आपको टिप्स दूंगे, को बहुत लंबी चौड़ी बातें नहीं, जो छोटी छोटी टिप्स है। नंबर वन टिप क्या है, अल्लाह की रजा के लिए रिश्तेदारी जोड़नी, लोगों से इसका सिला ना चाहे। ओके, कोई कभी हो सकता है आपको सिला मिले ही नहीं, आप हमेशा ये सोचते हैं हम, मैंने तो ये किया था, वो कौन सा ऐसा करते हैं, नहीं, आपने उनसे नहीं मांगना, आपने अजर अल्लाह से लेना। अगर आपने एक्सपेक्ट उनसे किया कि इनसे मुझे कुछ मिलेगा, तो बहुत जल्दी आप मायूस हो जाएंगे, क्योंकि आप एक ना एक दिन ये शिकायत जरूर आ जाएगी, इन्होंने हमें क्या दिया, इन्होंने हमारे साथ क्या किया। तो आपने तो उससे लेना ही नहीं, आपने किसके लिए रिश्तेदारी जोड़नी है, अल्लाह की खातिर, कि अल्लाह ताला मेरे रिस्क में भी बरकत देगा, मेरी उम्र में भी बरकत होगी, और रहम उस दिन मेरे लिए सिफारिश करेगा कि अल्लाह इसने मुझे जोड़ा है, तू इसको जोड़, मुझे अल्लाह का कुर्ब मिलेगा। ठीक है, मैंने इसलिए नहीं तोड़नी क्योंकि मुझे अल्लाह से दूरी हो जाएगी। फिर उन पर खर्च करें, रिश्तेदारों पर तोहफे तहाइफ या जो भी है, इससे भी रिश्तेदारी जुड़ती है। वह भले वो आपको ना दे तोहफे, ना शुक्रिया भी ना करें, बस दफा शुक्रिया भी नहीं मिलता। सूरधार में हमने पढ़ा था ना कि वो क्या चाहते हैं, लोगों को खाना खिलाते हैं और कहते हैं हमें तुम्हारे से शुक्रिया भी नहीं चाहिए। तो इस तरह से तोहफे दे, जरूरी नहीं आप बहुत लंबे चौड़े, जितना आप अफोर्ड कर सकते हैं उतना दे दें। ठीक है, फिर उनके दुख सुख में शरीक हो, जो खुशी है गमी है उसमें जरूर शरीक हो, उनका हाल अहवाल पता रखें। अगली चीज यह है कि हसद, कीना, इंतकाम और बदेतमादी से बचें, तभी रिश्तेदारी जुड़ेगी। जहां पर हसद आ जाएगा, कीना आ जाएगा, बदला लेने का आपको शौक हो जाएगा, इसने ऐसा किया तो मैं भी करूंगी, बदेतमादी आ जाएगी कि पता नहीं ये मेरे बारे में, इसने तो जरूर ऐसे ही सोचा होगा, ये कौन सा मेरे बारे में खैर सोचती है, जरूर इसने ये किया होगा, जरूर ये किसी को घर में बुला रही, मुझे नहीं इसने बुलाया। बदेतमादी, ट्रस्ट करें दूसरे पे कि नहीं ये मेरे लिए अच्छा ही सोचती होगी, वो सोचे ना सोचे आप ट्रस्ट करें। नंबर फाइव, जो कटे उससे जुड़े। नंबर सिक्स, जो ना दे उसको दे। नंबर सेवन पॉइंट, सबसे इंपॉर्टेंट एक पॉइंट है, दरगुजर दरगुजर दरगुजर, इग्नोर करने, इग्नोर, दरगुजर बहुत जरूरी है रिश्तों को जोड़े रखने के लिए। कोई नहीं कोई नहीं कोई नहीं, जाने दो जाने दो जाने दो। ठीक है, नंबर एट, एक्सपेक्टेशंस ना रखें। जब आप एक्सपेक्टेशंस रखेंगे, एक्सपेक्ट करेंगे, तभी आप मायूस होंगे। और रिश्तेदारों में बहुत ज्यादा एक्सपेक्टेशंस होती हैं, उसको ये करना चाहिए था, उसको फलाना करना चाहिए था, उसको इस वक्त होना चाहिए था, उसको ऐसे करना चाहिए था, उसने ये नहीं किया, वो एक्सपेक्टेशन आपने बहुत ज्यादा रखी। एक्सपेक्टेशंस नहीं रखने, किसी ने किया है बहुत अच्छी बात है अल्हम्दुलिल्लाह, नहीं किया तो मेरी कोई एक्सपेक्टेशन नहीं होनी चाहिए। ठीक है, अल्लाह ताला हमें रिश्तों को जोड़ने वाला बनाए, जितना जितना वक्त गुजरता जा रहा है, हम ज्यादा उलझता जा रहा है, इस चीज में बहुत ज्यादा कमी आ रही है। तो जब रिश्तों को काटने वाले जिस सोसाइटी में हो जाते हैं ना, वहां पे फिर क्या होता है, वयुफ्सिदूना फिल अर्थ, फिर इसका नतीजा क्या होता है, वो फसाद करते हैं जमीन में। जब रिश्तों रिश्ते कटेंगे और अल्लाह तआला से भी अहद टूटेगा, तो इन द एंड यही होगा, फसाद फसाद फसाद, हर तरफ फसाद है। इसीलिए आज ना लोगों का, इंसानों का रब से कोई ताल्लुक जुड़ा हुआ है, ना आपस में कोई ताल्लुक अच्छा है, तो क्या होगा, फिर यही होगा ना। तो अच्छा भाई, आप ये भी देखें कि एक ताल्लुक है जो रिश्तेदारों का, ये ताल्लुक हमारा बढ़ता जाता है, क्योंकि हम सब आदम अलैहिस्सलाम की औलाद है ना, तो हम सब एक दूसरे के साथ किसी ना किसी ताल्लुक में जुड़े हैं। अगर हम ये सिर्फ सोचे, अच्छा ये तो मेरा रिश्तेदार है, इसके साथ तो मैं करूंगी और इसके साथ नहीं करूंगी, ये मेरी जुबान बोलने वाला है इसलिए इसके साथ हम करें, ये मेरे इलाके का है इसलिए इसके साथ मैं अच्छी हूँ, ये हमारी बरादरी का है इसलिए इसके साथ मैं अच्छी हूँ, और तो बाकी लोग आप अरियाल्लाह है, अल्लाह का कुंबा है, क्या मतलब है इसका, आप किसी के साथ भी भलाई करते हैं ना, तो अल्लाह के कुंबे के साथ भलाई करते हैं। तो ये नहीं रिस्ट्रिक्ट करना कि बस मैंने इनके साथ ही करना है, फिर ये ब्रॉड होता जाएगा ना, जो ये एक्सटेंडेड फैमिली, फिर उससे आगे, फिर उससे आगे, सब के साथ इंसान का एक ताल्लुक हो जाता है हर, फिर मुसलमान का दूसरे मुसलमान के साथ, फिर एक मुसलमान का आम इंसानों के साथ, सार फिर कहीं आपका हमसायों के साथ होगा, कहीं और आपके साथ जो शराकतदार है उनके साथ होगा, कहीं आपके कोलीग्स हैं उनके साथ होगा। तो ये सारे ताल्लुकात को अच्छे तरीके से निभाना, यही इस्लाम है, और इसी में कोताही करने से जमीन में फसाद होता है। ठीक है, उलाइका हुमुल खासिरून, यही है खसारा पाने वाले, ये नुकसान उठाएंगे, इन ये लूजर्स हैं, ये जो फासिक है। अब कोई रिश्तों को तोड़ के हो सकता है ये सोच रहा हूं कि मैंने तो बड़ा कारनामा सर अंजाम दे दिया, बड़ी मेरा अच्छा काम हो गया, हालांकि ये खसारा पाने वाले हैं, घाटा पाने वाले हैं, बर्बाद होने वाले हैं। सोचे कितनी बड़ी बात कही गई यहां पे, अल्लाह अकबर। यहां तक आप तिलावत सुने, फिर आगे इंशाल्लाह अगली बात होती है।
إن الله لا يستحي أن يضرب مثلا ما بعوضة فما فوقها فأما الذين آمنوا فيعلمون أنه الحق من ربهم وأما الذين كفروا فيقولون ماذا أراد الله بهذا مثلا يضل به كثيرا ويهدي به كثيرا وما يضل به إلا الفاسقين الذين ينقضون عهد الله من بعد ميثاقه ويقطعون ما أمر الله به أن يوصل ويفسدون في الأرض أولئك هم الخاسرون
ये जो बात है ना कि अल्लाह ताला हया नहीं फरमाता किसी को किसी छोटी सी चीज की भी मिसाल देने से, इसके ऊपर किसी ने बड़ी प्यारी बात की इस, जो उस हदीस के हवाले से ना, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह ताला को हया आती है कि जब बंदा उसके सामने हाथ उठाता है तो वो उनको खाली हाथ उन हाथों को लौटाए। तो ने कहा कि इतनी गौर तलब बात है कि अल्लाह ताला मालिक है, वो बंदों की बात टालने और उनकी दुआ को रिजेक्ट करने से हया फरमाता है, लेकिन बंदा अल्लाह ताला के किसी हुक्म को तोड़ने से हया नहीं करता। ये प्यारी बात है ना, हया के लफ्ज से मुझे याद आई। तो देखिए, जो इल्म वाला है, इल्म वाले ये मिसालें समझते हैं। इल्म वाले के लिए एक कतरा भी कायनात है, एक कतरा मच्छर की बात क्या या क्या, एक कतरा भी कायनात है, और जो जाहिल है فاسق ہے اس کے لیے کائنات بھی, پوری کائنات بھی ایک قطرہ ہے. تو جس نے ہدایت پانی ہونا اس کے لیے تو مچھر کی مثال بھی کافی ہے, اس میں ہی اس کو بہت ساری نشانیاں نظر آ جائیں گی. اور جس نے ہدایت نہ پانی ہو تو کتنی کائنات بھی اس کے سامنے کھول دی جائے تو وہ ہدایت نہیں پاتا. اور نہ جو ہدایت نہیں پاتے وہ وہی لوگ ہیں جو واقعی اللہ تعالیٰ سے بھی اپنا عہد توڑتے ہیں اور بندوں سے بھی رشتوں کو کاٹتے ہیں. اور فساد یہی ہے, اسی کو فساد کہتے ہیں. اللہ تعالیٰ ہمیں ایسا فساد کرنے سے محفوظ رکھے. اب آگے ہے, اللہ تعالیٰ نے کچھ اپنی انعامات کا ذکر فرمایا. کیف تکفرون باللہ, یہ کتنی پیاری آیتیں ہیں نا, یہ دو جو آگے آ رہی ہیں. کس طرح تم اللہ کا انکار کرتے ہو, اور انکار سے یہاں پہ ناشکری بھی ہو سکتا ہے, کفر ناشکری کو بھی کہتے ہیں. تم کیسے اللہ کی ناشکری کا تصور بھی کر سکتے ہو؟ وَكُنْتُمْ أَمْوَاتًا, جبکہ تم مردہ تھے. تمہیں پتہ ہے تم کچھ بھی نہیں تھے, کیسے تھے آپ مردہ؟ یہ کون سا مردہ ہونے کا سٹیج ہے, کون سی بات ہو رہی ہے؟ جب ہم ابھی تو نہیں مردہ نا, جب ہم کہاں تھے؟ جب ہم عالم ارواح میں تھے, مردہ تھے, ہماری کوئی لائف نہیں تھی. فَأَحْيَاكُمْ, تو اس نے تم کو زندہ کر دیا, یہ جسم دے دیا, دنیا میں بھیجا زندہ کر کے. ثُمَّ يُمِيتُكُمْ, اب پھر تم پہ موت طاری کرے گا. پہلے تم تھے پاسٹ میں, کیا تھے؟ مردہ, پھر اس نے زندہ کیا تھا. اب آگے فیوچر میں کیا ہے؟ موت. دو موتوں کے درمیان کیا ہے؟ پہلے بھی موت ہے امواتن, اس کے بعد بھی ہے يُمِيتُكُمْ. بیچ میں کیا ہے؟ بیچ میں یہ دنیا کی زندگی ہے, مختصر سی, اتنی چھوٹی سی ہے نا, اس کے دونوں اینڈز پہ موت ہے. ثم یحییکم, پھر مردہ پڑے نہیں رہو گے, مردہ پڑے رہتے تو چھٹی ہو جاتی. ثم یحییکم, پھر وہ تم کو زندہ کرے گا. ثم الیہ ترجعون, پھر تم اس کی طرف لوٹائے جاؤ گے. یہ اس مختصر سی آیت میں انسان کی پوری سٹوری بتا دی گئی, اس کی سٹوری فرام دا بگننگ ٹو دا اینڈ. اللہ تعالیٰ کے کتنے احسان ہیں تم پر, کتنے احسان ہیں. اگر تم اس کائنات میں غور و فکر نہیں کر سکتے, تم مچھر میں غور و فکر نہیں کر سکتے, تم اور اللہ کی نشانیوں میں نہیں غور و فکر کر سکتے, تو کم از کم اپنے اوریجن کو ہی دیکھ لو, اپنے آپ کو ہی دیکھ لو کہ تم کس طرح سے دنیا میں آئے. پہلی آیت میں اس میں مخصوص جو انسان کی ذات پہ اللہ تعالیٰ کا احسان ہے اور نعمت ہے نا, اس کا ذکر کیا گیا. یہ تم تو زندہ تھے ہی نہیں, تم کیا تھے؟ بے جان ذرے تھے, پتہ نہیں کدھر پڑے ہوئے. اللہ نے تمہیں روح کی شکل میں وہاں پہ رکھا, تو روح کی شکل میں تم وہاں پہ تھے, روح نے ساری پیدا فرما دی, اور پھر ان سے وہ عہد الست لیا اللہ نے, جس کا بھی ہم نے ذکر کیا. عہد الست لے کے اللہ تعالیٰ نے کیا کیا, ساری روحوں کو جیسے کولڈ سٹوریج ہوتا ہے نا, ایک بے کولڈ سٹوریج میں اللہ تعالیٰ نے ڈال دیا. اب جس جس کا ٹائم آتا جائے گا دنیا میں آنے کا, ایک سب کا خاص ٹائم ہے نا, جس جس کا ٹائم آتا جائے گا تو رحم مادر میں اس کا ایک سٹرکچر بنتا جائے گا, اور پھر اللہ تعالیٰ اس روح کو اس سٹرکچر کے ساتھ, اس جسم کے ساتھ جوڑ دے گا. یہ ہے فَأَحْيَاكُمْ, زندگی دے دی تم کو. یہ ہے زندگی کا وہ امتحانی ٹائم, امتحانی وقفہ, جس میں تمہیں پھر دنیا میں اللہ تعالیٰ نے بھیجا, ہاتھ پیر آنکھیں کان سب دے کر, کیونکہ اس امتحان میں اس نے تمہیں یہ ٹولز دیے تاکہ پتا چلے کہ اب تم کرتے کیا ہو, ان آنکھوں سے, ان کانوں سے, ان سارے ٹولز کو کیسے یوز کرتے ہو, پتا چلے اب تم کیا کرتے ہو. پروو یور ورتھ ناؤ, واٹ آر یو ورتھ, پروو اٹ. لیکن ہمیشہ کے لیے یہ ٹائم نہیں, امتحان کا ایک ٹائم سٹارٹ کا ہوتا ہے, اور ایک بل بھی تو بج جاتی ہے جب امتحان ختم ہو جاتا ہے. تو وہ جو گھنٹی بجے گی وہ موت کی گھنٹی ہوگی, ثُمَّ يُمِيتُكُمْ, پھر موت طاری ہو جائے گی. اب یہ موت کا مطلب ختم ہو جانا نہیں ہے, پیرش ہو جانا نہیں ہے, بالکل خاتمہ نہیں ہے موت کا مطلب. بلکہ موت کیا ہے وہ بھی ایک سمجھ لیں ٹرانسفر ہے, ایک موو ہونا ہے, یہاں سے ایک اور دنیا میں موو ہو گئے. پارشل کانشسنس کی بات سمجھ لیں کہ آگے بڑھیں گے دم لے کے, آگے ابھی جانا ہے, ایک اور زندگی ہے, لیکن اس سے پہلے کچھ دیر کا ہو گیا. ہم یہ سوچتے ہیں موت کیا ہے, ختم ہو گیا, سب ختم ہو گیا. نہیں, ختم نہیں ہوا. اور موت کیا ہے, ہم یہ سمجھتے ہیں کہ شاید بالکل ایک یعنی بالکل اس کو کچھ پتا نہیں ہے. ایسا نہیں ہے. آپ کوئی بندہ بے ہوش پڑا ہو تو اس کو مردہ کہتے ہیں, یا سو رہا ہو تو اس کو مردہ کہتے ہیں؟ نہیں, وہ کیا ہے, بس شعور نہیں ہے اس کے پاس. تو موت بھی کیا ہے, اس میں شعور نہیں ہے, جسم نہیں ہے. تو اب یہ جو ایک بیچ میں ٹائم آیا نا, اس میں بھی انسان کی ایک پارشل کانشسنس ہے, نیم شعوری کی حالت ہے, لیکن بالکل ٹوٹل انکانشس نہیں ہوا, نیم شعوری کی حالت ہے, جس میں پھر انسان کے جس کو ہم کہتے ہیں ہمارا ایمان ہے کہ برزخی زندگی ہے, برزخ ہے. جسم اور روح کو الگ کر دیا جائے تو اس کا نام موت ہے, جسم اور روح کو ملا دیا جائے تو اس کا نام زندگی ہے. تو جسم اور روح الگ ہوئے میں, اب یہ برزخی زندگی کا وقفہ آ گیا. اب اس میں انسان کی یہاں سے آنکھ بند ہوئی, وہاں پہ کھل گئی, جس کو آپ صلی اللہ علیہ وسلم نے فرمایا نا کہ قبر یا تو جنت کا باغ ہو سکتی ہے یا جہنم کا گڑا بن سکتی ہے. تو اس کا مطلب ہے کہ وہاں پہ محسوسات ہیں, محسوس ہوگا انسان کو, اور عذاب یا انعام دونوں چیزیں فیل کر سکے گا, دونوں کیفیات اس کے اوپر آئیں گی, دونوں میں سے جو بھی جس جیسا اس کا عمل ہوگا. یعنی تو اسی لیے دیکھیں یہاں پہ یہ نہیں کہا گیا کن تم امواتن فخلقناکم, پھر پیدا کیا تم کو, نہیں, فاحیاکم, مردہ تھے زندہ کیا, ثم یمیتکم, پھر موت آئی, ثم یحییکم, پھر تم کو زندہ کر دیا. پھر اس کے بعد یہ زندگی کون سی ہے, یہ وہ آخرت میں جب قیامت کے دن انسان کھڑا ہوگا. اس زندگی کا ہی انکار کرتے ہیں کافر, جو دوبارہ اللہ تعالیٰ روحوں کو جسموں میں ڈال دے گا تو وہ زندہ ہو گیا. تو یہ موت اسی لیے کہتے ہیں انتقال کر گیا. انتقال کا مطلب کیا, نقل مکانی ہو گئی, موو ہو گئی, یہاں سے ٹرانسفر ہو گیا. تو وہ بھی خاتمہ نہیں ہے, اور پھر اس کے بعد دوبارہ ایک زندگی ہے. تو یہ زندگی اور موت, زندگی اور موت, یہ سٹیجز ہیں انسان کے. اور ایک وہ بھی تھا, ہل اتا علی الانسان حین من الدہر لم یکن شیئا مذکورا, جب انسان کچھ بھی چیز نہیں تھا, ایک ایسا بھی لاپتناہی زمانہ انسان پہ گزرا ہے, اس کو بھی موت کہا گیا نا, کہ وہ موت کی حالت میں تھا جو اللہ تعالیٰ کے پاس تھا روح کی شکل میں. تو لیکن یہ ایسی حقیقتیں ہیں کہ کوئی بھی انسان, چاہے وہ کافر کیوں نہ ہو, وہ روز دیکھتا ہے ان تجربوں کو, کوئی پیدا ہو رہا ہے, کوئی مر رہا ہے, کوئی قریبی رشتہ دار ہیں, پیارے ہیں, دوست احباب ہیں, کئیوں کو منو مٹی تلے دفن کر کے آتا ہے, آئے دن اپنے سامنے دیکھ رہا ہے, اور اس کو پتا ہے کہ ایک دن خود بھی میں ان مردوں کی لسٹ میں شامل ہو جاؤں گا. اور دنیا کے بڑے بڑے ڈاکٹر, طبیب, حکیم, انہوں نے بڑی بڑی دوائیں ایجاد کی, مگر موت کی دوا کوئی نہیں ایجاد کر سکا. تو یہ آیت ہمیں وارن کر رہی ہے, ثم الیہ ترجعون, پھر تم اس کی طرف لوٹائے جانے والے ہو, تمہیں لوٹنا ہے, تمہیں جانا ہے واپس. اور جہاں انسان نے کسی کو واپس جا کے کچھ منہ دکھانا ہو, وہاں کے لیے وہ ضرور کوئی نہ کوئی فیس سیونگ کے لیے انتظام کرتا ہے اپنا. وہ کچھ کہتا ہے کہ میں نے اب منہ دکھانا ہے تو میں کیسے منہ دکھاؤں گا, میں کیسے وہاں پہ جا کے کھڑا ہوں گا. تو اس کے لیے تیاری کر لو. یہ ایک یعنی اللہ تعالی کی طرف سے ایک وارننگ ہے, تیاری کرو اپنی, تم کو کھڑے ہونا ہے. اللہ اکبر, پتہ نہیں انسان کتنے انسان ہیں جو برزخ میں زمانے بھر سے پڑے ہیں, آدم علیہ السلام کے زمانے سے لے کر, آج ان کی ہڈیوں کا بھی چورا چورا ہو گیا, لیکن اللہ تعالیٰ فرماتے ہیں میں پھر کھڑا کروں گا, پھر حیات ہوگی, اور اس حیات کے بعد دیکھیں پھر موت نہیں ہے, پھر نہیں کہا گیا کہ اس کے بعد موت ہے. تو غور کریں ان ادوار پہ, ہم یہ ابھی ایک موت گزار کے آ چکے ہیں اور ایک موت ہمیں ابھی آنی ہے, ٹھیک ہے, اور ایک زندگی ابھی اور ہمیں ملنی ہے جو ہمیشہ کی زندگی ہے. تو ان ادوار سے ابھی ہمیں گزارا جانا ہے, یہ ہماری کہانی ہے. اس سے ہم سیکھیں کہ ہم نے کیا لے کر جانے آگے, کیا ہم قیامت کی رسوائی سے بچنا چاہتے ہیں, کیا ہمارے پاس وہ عمل ہیں کہ جب الیہ ترجعون ہو تو ہم وہاں پہ عزت سے کھڑے ہو سکیں. تو اللہ تعالیٰ فرما رہے ہیں جو یہ ساری بات ہے نا, اس میں آپ شروع سے اینڈ تک میں دیکھ لیں, کنتم امواتن, اس میں آپ کی مرضی تھی, آپ کی مرضی تھی نہیں, فآحیاکم, اس میں مرضی تھی میں اس ڈیٹ کو پیدا ہوں, اس ایئر میں پیدا ہوں, اس زمانے میں پیدا ہوں, نہیں, ثم یمیتکم, اس میں آپ کی مرضی چلتی ہے کب موت آ جائے, نہیں, ثم یحییکم, مرضی ہے, نہیں. اس دن تو کئی لوگ کھڑے ہو گئے کہیں کس نے ہمیں ہماری قبروں سے اٹھا کے کھڑا کر دیا, ان کو کھڑا نہیں ہونا چاہتے تھے. کافر کہے گا یا لیتنی کنت ترابا, کاش میں مٹی ہو جاؤں, تو وہ کھڑے نہیں ہونا چاہتے, لیکن وہ زندہ کرے گا. ثم الیہ, میں نے آپ کو بتایا پیسیو ٹینس ہے, ترجعون, تم لوٹا جاؤ, تم لوٹنا چاہو یا نہ چاہو, تمہاری مرضی نہیں پوچھی جائے گی, تم نے جانا ہے واپس, تم لوٹائے جاؤ گے. کدھر آپ کی مرضی چل رہی ہے, نہ مرضی سے دنیا میں آئے نہ جاؤ گے, پھر اکڑ کس بات کی ہے, پھر سبمٹ کیوں نہیں کر دیتے, پھر مان کیوں نہیں جاتے, آئے بھی اس کی مرضی سے جاؤ گے بھی اس کی مرضی سے, تو پھر رہ کیا گیا زندگی کے یہ 50-60-70 سال جس میں اس نے تمہیں آزادی دی ہے. تخلیق کے ہر مرحلے کو بھی دیکھ لیں, کسی نے بھی آپ کی مرضی نہیں ہے, پھر اپنی انا چھوڑ دو, اپنی مرضیاں کرنی چھوڑ دو. امتحان ہی تمہارا یہ ہے کہ اب تمہیں جب آزادی دی جاتی ہے تو تم اب اپنی مرضی سے, اپنی فری ول سے اللہ کے سامنے جھکتے ہو کہ نہیں, اپنی فری ول سے اپنی مرضی گیو اپ کرتے ہو یا نہیں, اور اس نے تمہارے لیے کیا کیا کیا, تم کیا تھے, مردہ تھے, اس نے تمہیں زندگی دی, تو تمہیں تو اس کے سامنے جھک جانا چاہیے کہ اس رب نے مجھے یہ زندگی دی تھی, اور تم پھر اکڑ کے کھڑے ہو جاتے اس کے آگے. تمہیں یہ پتہ ہے تمہاری موت تمہارے ہاتھ میں نہیں ہے, اس کی جب مرضی آئے گی تمہیں واپس بلا لے گا. یہ اللہ تعالی کی قدرت, اس کی پاور, اس کی اتھارٹی کی ایک ذرا سی جھلک ہے, چھوٹی سی ایک جھلک اللہ تعالی نے دکھائی ہے. اس کی پاور تو بہت ہے بھائی, پوری نو انسانی جتنے بھی انسان ہیں اللہ تعالیٰ کے ہاتھ میں دیکھو کیسے بندے ہیں, جب چاہے ان کو زندہ کر کے کھڑا کر دیتا ہے, جب چاہے موت بھیج کے ان کو واپس بلا دیتا ہے, جب چاہے گا دوبارہ کھڑا کر لے گا. ذرا سی گلمپس ہے اس کی پاور کی ہے, تو تو جھک کیوں نہیں جاتے اس کے آگے. هو الذي خلق لكم ما في الارض جميعا, دیکھ لو اس نے تمہارے لیے کیا کیا پیدا کیا, سب کچھ جو بھی زمین میں, ما في الارض جميعا, جو کچھ بھی زمین میں اس نے تمہارے لیے پیدا کیا. لکم, ویل یو آر سو اسپیشل, آئی ڈنٹ نو دیٹ, آپ اتنے اسپیشل ہیں. لکم کو ذرا سرکل کر لینا, هو الذي خلق لکم, اگر کوئی کہے آپ کے ہسبینڈ آپ کو کہیں دس از اسپیشلی فار یو, میں تمہارے لیے خاص طور پہ تمہارے لیے لے کر آیا ہوں یہ چیز, کتنی خوشی ہوگی آپ کو, یہ تحفہ آپ کے لیے ہے بس, کوئی کہہ دے آپ کو کتنا پھولے نہیں سمائیں گے. آپ کو پتا تھا کہ اللہ تعالیٰ نے قرآن پاک میں یہ فرمایا ہے, کہ لَكُمْ مَا فِي الْأَرْضِ جَمِيعًا, کوئی ایک چیز, دو چیز, تین چیز نہیں, ہر چیز جو بھی زمین میں ہے اسپیشلی فار یو. کسی جنوں کے لیے نہیں پیدا کی, کسی بندر کے لیے, کسی شیر کے لیے, کسی چیتے کے لیے, کسی ہرن کے لیے, ان کے لیے نہیں پیدا کیا جو کچھ زمین میں, تمہارے لیے پیدا کیا, تمہارے لیے. اور تمہارا حال کیا ہے؟ تم سے جب پوچھا جاتا ہے کہ یہ جو تمہارے پاس ہے یہ کس کا دیا ہوا ہے, تو کہتی ہیں ابھی میرے ہسبینڈ نے بنوا کے دیا. یہ کس کا ہے, یہ کس نے آپ کو دیا؟ یہ میرے میکے والوں نے دیا, میرے جہیز کا ہے. اور یہ میری بری کا ہے, اور یہ فلان دوست نے مجھے دیا. تو اللہ نے کیا دیا؟ ہاں اللہ نے سب کچھ دیا ہے, مگر بس ٹھیک ہے. مگر کیا یہ زبان کی بات ہے یا دل میں ایسی احسان مندی ہے جیسے شوہر کی ہے, جیسے میکے والوں کی ہے, جیسے دوست کی ہے؟ کیا ایسی احسان مندی ہے؟ ہمیشہ دوسروں کے احسانات کو تو تسلیم کرتے ہیں, یہ اس کا دیا ہوا گفٹ ہے, یہ اس کی دی ہوئی چیز ہے, گنتے ہیں اس کو, اس کے لیے بڑے ابلائزڈ رہتے ہیں, اس نے مجھے یہ فلاں چیز دی ہے. کتنی احسان مندی ہے کہ جو ہی کسی نے پوچھا آپ کی زبان پہ ان کا نام آیا جس نے آپ کو دیا, اور اللہ تعالیٰ فرما رہا ہے میں نے تمہیں وہ سب کچھ تمہارے لیے ہی تو بنایا, خلق پیدا ہی تمہارے لیے کیا ہے, ان چیزوں کو کریٹ ہی تمہارے لیے کیا ہے, سب کچھ تمہارے لیے کریٹ کیا ہے. تو تم پھر کتنے, تمہارے اندر احسان مندی, شکر گزاری ہونی چاہیے اس رب کے لیے. پہلی آیت میں دیکھیں اللہ تعالیٰ نے جو انڈیویجول آپ کے اوپر جو خاص احسان ہے اس کو ہائی لائٹ کیا, اور اس آیت میں اس ساری چیزیں جو عام نعمتیں ہیں جو اپنی زمین میں پھیلی ہوئی ہیں, جن سے بھی آپ فائدہ اٹھاتے ہیں, جو زمین کی پیداوار یا جو کچھ بھی زمین میں ہے, کیا 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 کچھ ہے پہلے بتائیں, گنیں گے آپ یہ زمین کو ذرا؟ ہوا, پانی, سورج, چاند, جو اور زمین کی جو چیزیں بھی آپ کر لیں, نباتات, حیوانات, چرند, پرند, اور مٹی, اور پتے, اور پتھر, اور پہاڑ, اور جتنا کچھ بھی ہے, چشمے ہیں, سمندر ہیں, جو کچھ بھی ہے, جہاں ہے تیرے لیے, تو نہیں جہاں کے لیے, آپ اللہ کے لیے ہیں. آپ جو ہے نا, آپ ان چیزوں کے لیے نہیں ہیں. یہ نہیں کہا گیا تم کو ان چیزوں کے لیے پیدا کیا گیا. آج تو ہم نے اپنے آپ کو انہی چیزوں کا غلام بنا لیا نا, کہیں ہم گھروں کے غلام ہیں, ان کے خدمت گزار ہیں, سارا دن گھر کی خدمت ہو رہی ہے, سارا دن گاڑی کی خدمت ہو رہی ہے, سارا دن ان چیزوں کی خدمت ہو رہی ہے جو ہم نے سجائی ہیں. یہ ہمارے لیے کیا ہے؟ مجھے تو سر سے لگتا ہے کہ ہم ان کے لیے ہیں. اللہ تعالیٰ نے کیا فرمایا کہ یہ جہاں جو سارا سجایا نا, یہ تیرے لیے, لیکن تو نہیں جہاں کے لیے, تو ان چیزوں کے لیے نہیں ہے, تو میرے لیے. سمجھے؟ اما خلقت الجن والانس, کس لیے پیدا کیا؟ نہیں پیدا کیا جن و انس کو, مگر کہ وہ میری عبادت کریں. اللہ علیہ عبدون, تو تمہیں تو نہیں اس لیے پیدا کیا تھا کہ تم ان کی خدمتیں کرنا شروع جاؤ, تم انہیں کے ہو کے رہ جاؤ. ان کو تمہارے لیے پیدا کیا کہ یہ تمہاری خدمت کریں. سورج کس کی خدمت کر رہا ہے؟ انسان کی. پانی کس کے لیے؟ انسان کے لیے. انسان کی ہوا کس کے لیے چلتی؟ تمہارے لیے. بارش کس کے لیے ہوتی؟ تمہارے لیے. یہ گھاس بھوس, یہ درخت کس لیے؟ تمہارے لیے. یہ بیوٹی, یہ جو موسموں کا چینج ہونا کس کے لیے؟ تمہارے لیے. سب چیزیں تمہارے لیے. تم کتنے آسان فراموش ہو, اس سے بھی زیادہ کوئی نمک حرامی ہو سکتی؟ ہاں لوگ کہتے ہیں یہ جی شیبو بڑے مطلبی ہیں, فلانے بڑے مین ہیں, فلان بڑے یہ ہیں. تم کیا لوگوں سے شکوے کرتے ہو؟ اپنے آپ کو تو دیکھو, تم اپنے رب کے کتنے احسان فراموش ہو. پھول کھل رہے تمہارے لیے, خزاں اور بہار آ رہی تمہارے لیے, یہ نظام چل رہا تمہارے لیے, زمین کی گردش ہے تمہارے لیے. تو تم کیا کر رہے ہو؟ تم کیا کرتے ہو پھر؟ تمہیں تو ایسا سر چکانا چاہیے اس رب کے آگے کہ کبھی تمہارا ماتھا سجدے سے نہ اٹھے. تمہیں تو اتنا جھک جانا چاہیے. और तुम क्वेश्चन करते हो, तुम इतराज करते हो, तुम वाई एंड व्हाट कहते हो। इसके बाद कोई लफ्ज रह जाता है हमारे लिए, कोई बात रह जाती है कि हम मुंह से निकाल ले? हमारा तो रुआ रुआ अपने रब के एहसानात तले दबा हुआ है। हमें तो सर उठाने का भी नहीं जरूरत होनी चाहिए कि हम सर उठा सके। नो क्वेश्चन करना तो क्या बात है, जुबान खोलने की भी नहीं हमारे अंदर जरूरत होनी चाहिए। शर्म से हम मर जाएं। या हम कभी जुबान खोल सकते हैं ऐसे रब के सामने जो ये फरमा रहा है कि उसने तुम्हारे लिए पैदा किया जो कुछ जमीन पे? आप जरा लिस्ट बनाइएगा। ऐसे सिर्फ ये कहने से, फिर अर्दी जमीन कहने से बात नहीं खत्म हो जाती। बताएं, जरा लिस्ट बनाएं। हमने तो शायद कभी सोचा भी ना हो कि क्या क्या जमीन पे, इतनी किसको फुर्सत है। हर चीज आपको पता है जमीन में, आप कभी सोचेंगे ये मेरे लिए क्या कर रही है, तो मेरे लिए कुछ नहीं करती। नहीं, डायरेक्टली और इनडायरेक्टली वो आपको सर्व कर रही है, इंसान के लिए। पता है आपको, कोई चीजें डायरेक्टली और कोई चीजें इनडायरेक्टली। एक अर्थ वर्म है, अर्थ वर्म आपको कैसे सर्व कर रहा है, जिसको हम कहते हैं कभी कभी बारिश में निकल आता है, वो आपको सर्व करता है? हाँ, वो भी जमीन में जाके ना ऐसे घूमता है कि जमीन में एयर सर्कुलेशन हो सके, ताकि पौधे उग सके। तो आपने तो कभी सोचा नहीं कि ये वर्म भी मेरे लिए काम कर रहा है। तो पौधे उगेंगे तो वो तो मुझे ही सर्व, मेरे लिए ही है ना। ये पहाड़ भी मेरे लिए, हाँ पहाड़ भी, इसने जमीन को बैलेंस रखा हुआ। अब पहाड़ नहीं होते जमीन मिलने लगती, तो ये तो मेरी, ताकि मैं जमीन पे आराम से रह सकूं, ये तो इसीलिए है। तो इनडायरेक्टली तो ये भी मुझे ही साफ कर रहे हैं। ये मछलियां भी मेरे लिए, ये परिंदे भी मेरे लिए। अल्लाह अकबर। अच्छा, सांप वगैरह ये भी क्या मेरे लिए? हाँ, डायरेक्टली या इनडायरेक्टली। आप देखें कई दवाओं में इन चीजों के जहर इस्तेमाल होते हैं, और हमें तो भी कई चीजों का पता ही नहीं है। हम खुद भी नहीं जानते हमारा इल्म अभी कहां है। कई चीजें एक दूसरी के साथ, दूसरी तीसरी के साथ, तीसरी चौथी के साथ इंटरलिंक्ड है, और वो इन द एंड आके, अगर वो साइकिल देखे तो इन द एंड आके इंसान को ही सर्व कर रही है। सुभान अल्लाह, ये है आपका रब और मेरा रब। अल्लाह अकबर। अल्लाह के हक तो हम अदा नहीं कर सकते, हम उसका शुक्र भी नहीं अदा कर सकते। जो फिल अर्दी जमीन है, आप अब इसको गिनेंगे तो आप तो गिन ही नहीं सकते, तो फिर शुक्र कब अदा करेंगे? हमारी तो पूरी जिंदगियां गुजर जाएंगी लेकिन हम शुक्र नहीं अदा कर सकते, तो फिर अल्लाह की इबादत कब करेंगे? शुक्र भी नहीं अदा हो सकता। फुम्मस्तवा इला समाई, फिर जब उसने जमीन बना दी और जमीन में सब कुछ तुम्हारे लिए सजा दिया ना, तो फिर वो आसमान की तरफ मुतवज्जे हुआ। फसल हुआ हुन्ना सब आसमावात, फिर उसको सात आसमानों में तकसीम कर दिया, डिवाइड कर दिया, बराबर कर दिया। तो फिर जब जमीन को बना दिया, उसके बाद आसमान की तरफ मुतवज्जे हुआ। अब हो सकता है कि जमीन की अभी कंप्लीशन कोई और स्टेजेस रह गए हों, उसके बाद अल्लाह ताला ने आसमान बनाया और उसके बाद जमीन के ये स्टेजेस पूरे हुए हों। लेकिन हम ये नहीं सब जान सकते अभी तक, क्योंकि ये चीजें अभी तक ना साइंस ने अभी कोई एक्सप्लोर की है इन चीजों को ना को। हम बस इस चीज पर ईमान रखते हैं जो हमारे रब ने हमें बता दिया कि उसने जमीन को बनाया। सुम्मा का मतलब क्या होता है? फिर उसके बाद, तराखी के लिए आता है, यानी इसके बाद ये चीज हुई, किसी चीज के बाद दूसरी चीज होने को कहते हैं सुम्मा। फिर उसके बाद आसमान की कंप्लीशन के स्टेजेस आए। हो सकता है अल्लाह ताला ने आसमान को पहले बनाया हो लेकिन कंप्लीट नहीं हुआ हो, जमीन को बनाया फिर उसकी कंप्लीशन की हो, वल्लाहु आलम। लेकिन इससे हम ये ना समझे कि ये कुल कायनात है। हो सकता है कि ये गैलेक्सी की बात ही हो रही हो सिर्फ, जिसमें सेवन बुलंदियां हैं। समावाद का मतलब क्या होता है? बुलंदी, सात बुलंदियां हैं। बस ये हमें पता है कि वो सात हैं बुलंदियां। हदीस के मुताबिक ये है कि दो आसमानों के दरमियान 500 साल की मसाफत है, 500 ईयर्स का फासला है। 500 ईयर्स तक चलते रहे तो इतनी दूरी है एक आसमान और दूसरे आसमान के दरमियान। تو ایسے اللہ تعالیٰ نے سات بنا دیا. وَهُوَ بِكُلِّ شَيْءٍ عَلِيمٌ. اور سبحان اللہ, سب بنا کے وہ اسے غافل نہیں ہو گیا کہ بنا کے جیسے کسی نے کوئی, نعوذ باللہ, یہ جو مشرقین ہیں یہ کبھی ایسی بات کرتے ہیں کہ وہ رام نے بنایا اور اس کے بعد اس نے ایسے چھوڑ دیا اور اس کا کھیل ہے یہ کائنات اور اس طرح. نہیں, ہمارا ایمان کیا ہے کہ اللہ تعالیٰ نے بنایا پھر بنا کے بھول نہیں گیا کہ جو مرضی ہوتا رہے, یہاں پہ اتنی بڑی کائنات ہے, جو مرضی, اب جیسے مرضی چلتی ہے, جیسے کوئی فٹ بال کو کک لگا کے اس کے بعد سوچے ہی نہ کہاں گیا تو کہاں نہیں, یا جیسے بچے کھلونوں سے وہ کر کے اس کے بعد اٹھا کے وہ ادھر پھینکے. نہیں, وہ بھولا نہیں ہے. اس کے بعد وہ فرماتا ہے وہ ہوا معکم اینما کنتم, وہ تمہارے ساتھ ہے تم جہاں کہیں بھی ہو. یعنی وہ ہوا بکلی شئی علیم کا مطلب کیا, اس کا علم ہر چیز پر محیط ہے, وہ جانتا ہے, وہ دیکھ رہا ہے, وہ تمہیں خود واچ کر رہا ہے, وہ تمہیں سن رہا ہے, اس کو خبر ہے تمہاری ہر حالت کی, تمہارے اندر کیا, تمہارے باہر کیا, ہر چیز ہے. بالکل شہین, اب اس کو ہم ڈیفائن نہیں کر سکتے. اگر میں آپ کو کہوں بالکل شہین میں آپ لکھیں, آپ نہیں ڈیفائن کر سکتے. اس لیے انسان کی صرف اتنا لمیٹڈ ہے نا, اس کا سارا عقل اور سمجھ اتنا لمیٹڈ سوچ کے ساتھ وہ کہتا ہے اب میں ہر چیز کو, تو مجھے پتہ ہی نہیں ہے کہ کل شہین میں کیا کیا ہے. آپ کو پتا ستاروں سے آگے کیا ہے, آپ کو پتا زمین میں کیا کیا چیزیں, ہمیں تو ابھی تو زمین میں بھی ساری چیزیں ڈسکور نہیں ہوئی. روز نئی نئی ڈسکوریز ہوتی ہیں, آج ایسی مچھلی نظر آ گئی, آج فلانا ایسی چیز نظر آ گئی, آپ آج فلان جنگلوں میں ایسا ایک انگوٹھے کے برابر بندر پتا چلا, کتنی کتنی چیزیں آج تک انسان کو پتا ہی نہیں تھا. تو یہ تو ڈسکوریز ہوتی جا رہی ہیں, تو اب انسان کیسے کہے کہ یہ 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 چیز کا علم اللہ کو ہے. تو اس کے پاس صرف ایک ہی راستہ ہے کہ وہ یہ کہہ دے بالکل شعین علیم. اللہ ہمارے پاس یہی پناہ گاہ ہے کہ ہم یہ کہہ دیں ہر چیز کا, کیونکہ ہر چیز ہمیں تو پتہ ہی نہیں چیزیں ہیں ہی کتنی, ہر چیز کا علم تیرے پاس ہے, تو ہر ایک کو جانتا ہے, ہر ایک کے ساتھ ہے اپنے علم کے لحاظ سے. اللہ اکبر, ہم اللہ تعالی کے صحیح واقعی اس کی پہچان کرنے والے بن جائیں. اللہ ہمیں اس قابل بنا کہ ہم تیری نعمتوں کا شکر ادا کرنے والے بن جائیں, جو جو تو نے ہمارے لیے پیدا کیا ہے, جو تیرے احسانات ہیں اللہ ہم ان کو کبھی بھلانے والے نہ ہوں, ہمیشہ ان کو یاد کر کے اور تیری احسان مندی کرنے والے ہوں. انسان کی کتنی قدر ہے سوچیں, کتنی بڑی ورتھ ہے انسان کی, اس کو شاید اپنی ورتھ کا خود بھی نہیں پتا. اپنے آپ کو تو پہچان کے دیکھو, اپنے آپ کو دیکھو تو صحیح, تمہارے رب نے تمہیں کتنا مقام دیا, کتنا اونچا مقام دیا. کاش ہم بھی اللہ تعالیٰ کے حقوق کو ویسے ادا کر سکیں جیسے ہمارے اوپر اس نے رکھے ہیں, ہم تو نہیں ایسے ادا کرتے. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. تلاوت سنیے.
ان اللہ لا یستحی ان یضرب مثلا ما بعوضتا فما فوقها فاما الذین آمنوا فیعلمون انہو الحق من ربهم وام الذين كفروا فيقولون ماذا أراد الله بهذا مثلا يضل به كثيرا ويهدي به كثيرا وما يضل به إلا الفاسقين الذين ينقضون عهد الله من بعد ميثاقه ويقطعون ما أمر الله به أن يوصل ويفسدون في الأرض أولئك هم الخاسرون كيف تكفرون بالله وكنتم أمواتا فأحياكم ثم يميتكم ثم يحييكم ثم إليه ترجعون هو الذي خلق لكم ما في الأرض جميعا ثم استوى إلى السماء فسواهن سبع سماوات وهو بكل شيء عليم.
سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.